وصلي على رسوله الكريم وعلى آله وأصحابه أجمعين. أما بعد، ذكر كبات الرية ذکر کے سلسلے میں ایک ضروری بات یہ ہے کہ بہت سے لوگ جب ذکر شروع کرتے ہیں تو ان کو کسی قسم کی کیفیت محسوس نہیں ہوتی، بعض اوقات دل الجھنے لگتا ہے، دل لگتا نہیں، کچھ بعض اوقات اکتانے لگتا ہے اور الجھن ہونے لگتی ہے، اور اس کے نتیجے میں وہ سمجھتے ہیں کہ ہماری کارروائی بیکار ہو رہی ہے، دل تو لگتا نہیں، الجھن ہو رہی ہے، طبیعت گھبرا رہی ہے، لہذا اب اس کو اس سلسلے کو جاری رکھنے کی ضرورت نہیں، کوئی فائدہ نہیں، یہ بڑا شیطان کا دھوکہ ہے۔ خوب سبق کیجئے کہ جتنی عبادات ہیں، چاہے وہ نماز ہو یا تلاوت ہو یا ذکر و تسبیح ہو، جتنی عبادتیں ہیں ان میں وہ عبادتیں بذات خود مخصوص ہیں، اس کے اندر کوئی خاص کیفیت کا حاصل ہونا مخصوص نہیں، کسی خاص کیفیت کا حاصل ہونا، دل لگے لگنے لگے، لطف آئے، انوار ظاہر ہوں، روشنی نظر آنے لگے، وغیرہ وغیرہ، بہت ساری باتیں اس طرح کی لوگ سوچتے ہیں، یہ کیفیات مقصود نہیں، مقصود تو صرف وہ عبادت بذات خود مقصود ہے، وہ عمل بذات خود مقصود ہے، جب تک وہ عمل کر رہے ہو مقصود حاصل ہو رہا ہے، چاہے اس میں دل لگ رہا ہو یا نہ لگ رہا ہو، دل گھبرا رہا ہو یا نہ گھبرا رہا ہو، کچھ انوار و برکات آنکھوں سے نظر آ رہے ہو یا نہ آ رہے ہو، کچھ خیفیات تاریخ ہو رہی ہو یا نہ ہو رہی ہو، یہ وہ جب تک اس عمل پر تم ثابت قدم ہو اس وقت تک مقصود حاصل ہے اور فائدہ بھی ہو رہا ہے، یہ نہ سب لوگ بیکار ہے۔ ایک بہت بڑا دھوکہ اور بہت بڑا مغالطہ جس کی وجہ سے شیطان گمراہ کر دیتا ہے وہ یہ کہ لوگ ان کیفیات کو مقصود سمجھ بیٹھتے ہیں کہ مزہ آنا چاہیے، ذکر میں تو مزہ آنا چاہیے، لطف آنا چاہیے، انہماق ہونا چاہیے اور دنیا واقعہ سے بے خبر ہو جانا چاہیے اور رقت داری ہونی چاہیے اور رونا آنا چاہیے اور آنسو بہنے چاہیے وغیرہ وغیرہ۔ ارے بھائی، جو غیر اختیاری کیفیات ہیں ان کا انسان کو اللہ تعالیٰ نے مکلف نہیں کیا، جو چیز انسان کے اختیار میں نہیں ان کا اللہ تبارک و تعالیٰ نے مکلف نہیں کیا، لہذا ذکر یا جو بھی عبادت ہو، ذکر میں ساری عبادت داخل ہے، نماز بھی اس میں داخل ہے۔ لوگ کہتے ہیں کہ صاحب کیا کریں، نماز میں مزہ ہی نہیں آتا، لطف نہیں آتا، تو ہمارے حضرت والا فرمایا کرتے تھے، حضرت حکیم الامت رضی اللہ تعالیٰ عنہ رو فرمایا کرتے تھے کہ ارے بھائی نماز مزے کے لیے پڑھ رہے تھے، مزہ حاصل کرنے کے لیے، یا اللہ کی عبادت کرنے مقصود تھی، اللہ کا حکم کی تعمیل مقصود تھی، تو مزہ تو کوئی مقصود نہیں نماز میں یا ذکر میں، مقصود میں یا اللہ تبارک و تعالیٰ کا آگے سر جھکانا ہے، اللہ تبارک و تعالیٰ کا حکم کی تعمیل کرنی ہے، اللہ تبارک و تعالیٰ کا نام لینا ہے، اللہ تبارک و تعالیٰ کی حمد و ثنا کرنی ہے، یہ بذات خود مقصود ہے۔ جب تک اس کام پر لگے ہوئے ہو تو اس وقت تک کوئی پریشانی کی بات نہیں، بس بس صراط مستقیم ہے، دل کسے گمراہ نہیں، جب تک صراط مستقیم پر ہو تو پھر کون گمراہی نہیں ہے، جب صحیح راستے پر لگ رہے ہو تو الحمدللہ۔ لہذا ये ख्याल दिल से निकाल लेते हैं। करने का काम जो है वो है जो इंसान के अपने अख्तियार में जितना है वो करें। अख्तियार में क्या है, अपनी तरफ से दिल लगाने की कोशिश करें, अपनी तरफ से दिल लगाने की कोशिश करें। नमाज में मसलन या जिक्र में, नमाज में दिल लगाने के माने यह है कि जो अल्फाज जबान से निकाल रहा है इंसान उसकी तरफ ध्यान लगाए। जब अल्हम्दुलिल्लाह रब्बिल आलमीन कहा तो पता होना चाहिए, मेरा ध्यान होना चाहिए तो मैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन कह रहा हूँ, उसकी तरफ ध्यान लगाने की कोशिश करें। बस ये है खुशू, इसी का नाम खुशू है। ये तो अपने अख्तियार का, इस अख्तियार के काम का तो इंसान मुकल्लफ है। और जैसा मैंने उस दिन भी अर्ज किया था कि अगर बिल्कुल अपनी तरफ से दिल का लगाने की कोशिश की लेकिन ख्याल भटक गया, गैर अख्तियारी तौर पर कहीं और चला गया, गैर अख्तियारी तौर पर ख्याल जो है वो किसी और जगह चला गया, कोई और ख्याल आ गया, अल्लाह के यहाँ कोई मौका नहीं, अल्लाह ताला के यहाँ कोई मौका नहीं, बल्कि वापस जब तरब्बो हो जाए दोबारा वापस आए। अपने इख्तियार से दूसरी बातें न सोचो, बस अपने इख्तियार से दूसरी बातें न सोचो और लगे रहो। जब भटक गया फिर आ जाओ, भटक गए फिर आ गए, भटक गए फिर आ गए, यही करते रहो तो इंशाल्लाह ताला मकसूद हासिल हो जाए। बाकी रोना आता है कि नहीं आता, गिरिया तारी होता है कि नहीं होता, लुत्फ आता है कि नहीं आता, इस फिक्र को छोड़ दो। अगर कभी आ जाए अल्लाह तबारक व तआला की अता है, शुक्र करो उस पर। कभी ना आए तो घबराओ नहीं, मायूस ना हो। बहुत लोग मुझे लिखते रहते हैं खुदूत में कि जी पहले जब हम ये नमाज पढ़ते थे तो बड़ा लुत्फ आया करता था और क्रिया भी जारी होता था और दिक्कत भी आती थी और दिल भी पसीजता था, अब कुछ कैसी याद नहीं होती, न रोना आता है न क्रिया जारी होता है न दिल पसीजता है, बस एक खाना पूरी कर रहे हैं कि अल्लाह तबारक व तआला का नाम ले रहे हैं, नमाज पढ़ रहे हैं तो खाना पूरी हो रही है, बाकी कोई मजा नहीं आता, कोई लुत्फ नहीं रहा। अब वो उससे परेशान हो रहे हैं, परेशान क्या हो रहे हैं कि ये जो लुत्फ नहीं आ रहा है तो उस लुत्फ न आने की वजह यह है कि अल्लाह के आगे मैं मर्दूद हो गया अल्हम्दुलिल्लाह। अब ये शैतान बारंबार कितना इसके इंसान के ऊपर ये बात मुसल्लत करता है कि जो रहा था, जो कुछ काम कर रहा था वो भी छोड़ बैठा, वो भी छोड़ बैठा कि ये तो कुछ हो नहीं रहा, ज्यादा छोड़ो क्या करना है, इस धोखे में कभी नहीं आना चाहिए। नमाज आज कल ये बकसरत हर आदमी के दिल में ये बात पैदा होती है, होनी भी चाहिए, लेकिन वो बाज़ात हद से गुजर जाती है। बात ये पैदा होती है कि मैं जो नमाज पढ़ रहा हूँ ये तो नमाज नहीं है, ये तो टक्करें मार रहा हूँ। लोग कहते भी हैं दबाज से टक्करें मारना है हमारा, तो क्योंकि न दिल कहीं है और दिमाग कहीं है और न लुत्फ आ रहा है, न कोई बुरी असारी हो रहा है, न कोई, तो इस हालत में हम नमाज पढ़ रहे हैं। तो खूब समझ लीजिए कि ये नमाज को, अपनी नमाज को ही सही टक्करें मारने से ताबीर करना और उसकी लिए ऐसे अल्फाज इस्तेमाल करना ये नाशुक्री अल्लाह तबारक हमारे हजरत वाला फरमाया करते थे कि खुदा के बंदो पहले इस नेमत पर शुक्र तो अदा कर लो कि अल्लाह ताला ने ये पेशानी अपनी बारगाह में टेकने की तौफीक अदा फरमाई, ये नेमत है अल्लाह ताला, उसकी नाकदरी न करो, उसको टक्करे मारना न करो, उसको गलत अल्फाज से याद न करो, अल्लाह की तरफ से तौफीक है उस पर शुक्र अदा करो कि अल्हम्दुलिल्लाह तौफीक हुई। हाँ उसमें गलतियां हुई, उसमें कोताहियां हुई, उस कोताहियों के ऊपर इस्तग़फ़ार करो, آپ نے حدیث میں آتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم جب نماز پڑھ کر سلام پھیرتے تھے نماز کے بعد تو فوراً فرماتے تین مرتبہ استغفر اللہ استغفر اللہ استغفر اللہ، تین مرتبہ استغفر اللہ فرماتے. اب ذرا سوچنے کی بات ہے کہ استغفار کا کیا موقع ہے؟ استغفار تو کسی گناہ سے ہوتا ہے. اللہ عبادت انجام کی، نماز پڑھی، ارکان تین میں سے رکن ادا کیا، اللہ تبارک و تعالیٰ کی بارگاہ میں حاضری دی اور اس کے بعد فرمانے استغفر اللہ استغفر اللہ. تو بات دراصل یہ ہے کہ یہ استغفر اللہ اس لیے فرما رہے ہیں کہ یا اللہ یہ ہم نے نماز پڑھ تو لی لیکن جیسی آپ کے سایہ نشان کی عبادت ویسی ہم نہ کر سکیں. اس نماز میں کوتاہیاں رہیں، اس نماز میں گستاخیاں ہوئیں، اس نماز میں بے ادبیاں ہوئیں، اس نماز میں آداب کی خلاف ورزی ہوئی، مستحبات کی خلاف ورزی، جو کچھ بھی ہوئی، جو کچھ بھی آپ کے شایع نشان نہیں تھا وہ ہوا، تو اس لیے استغفر اللہ، یا اللہ میں استغفار. تو دو کام کرو ہر عبادت کے بعد، کیا؟ الحمدللہ، یعنی عبادت کی توفیق مل جانے پر اللہ کا شکر، کہ اللہ آپ کا شکر ہے کہ آپ نے توفیق عطا فرمایا. دوسرا کام استغفار، کہ میں خود سے اس عبادت کے انجام صحیح میں جو کوتاہی ہوئی اس پر استغفار. تو اس لیے حضرت صدیق اکبر رضی اللہ عنہ فرماتے ہیں کہ جو کوئی بندہ نماز کے بعد یا عبادت کے بعد یہ دو کلمے کہہ لیں الحمدللہ استغفر اللہ، تو شیطان کہتا ہے اسے میری قبر توڑ دی. کیوں؟ شیطان کے بہکانے کے دو ہی راستے ہوتے تھے، یا تو یہ کہتا کہ تیری نماز بیکار ہے تو مایوس کرتا، مایوس میں مبتلا کرتا، تو الحمدللہ نے اس کی قبر توڑ دی، اس کا راستہ بند کر دیا کہ توفیق اے اللہ یہ آپ کی توفیق تھی، میں اس پر شکر ادا کرتا ہوں. اور دوسرا یہ ہوتا کہ وہ، ہاں پہلا شیطان کرتا یہ ہو سکتا تھا کہ وہ انسان کو تکبر میں مبتلا کرے، تو نے بڑا بڑا تیر مار دیا، بڑا کام کر دیا، تو اس کا علاج جو ہوگا الحمدللہ یا اللہ یہ تو آپ کا شکر ہے کہ آپ نے توفیق عطا فرمائی. اور دوسرا راستہ اس کا یہ تھا کہ مایوس کرتا کہ تیری تو کیا، تیری نماز کیا، نماز تو تیری ایسی ٹکر مار لی سنے اور اللہ تعالیٰ سے عبادت کا کوئی حق تو ادا ہوا نہیں جو مایوسی پیدا کرتا، تو اس کا علاج استغفر الحمدللہ استغفر اللہ کے شکر پر، اللہ کی توفیق پر شکر اور اپنی کوتاہیوں پر استغفار. یہ کر لو تو سب انشاءاللہ اللہ تبارک و تعالیٰ کا، ارے کون ہے جو اللہ تبارک و تعالیٰ کی عبادت کا حق ادا کر رہا ہے؟ کوئی ہے؟ سید الاولین والآخرین سرور دو عالم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ ما عبدناک حق عبادت ما عرفناک حق معرفت، اے اللہ ہم نے آپ کی عبادت کا حق ادا نہیں کیا. کون؟ جو ساری رات کھڑے ہیں پاؤں پر برف آ رہا ہے، وہ فرما رہے ہیں کہ ما عبدناک حق عبادت، اے اللہ آپ کی عبادت کا حق ادا نہیں کیا. تو کون ہے جو عبادت کا حق ادا کرے؟ اللہ تبارک و تعالیٰ. لہذا راستہ بندے کے پاس تو ایک ہی ہے کہ اللہ آپ نے توفیق دے دی، اپنے فضل و کرم سے میں اس توفیق کی وجہ سے یہ پڑھ لی، اللہ اللہم لک الحمد لک الشکر الحمد للہ. ہاں اپنے نسبت سے دیکھو تو اس میں ہزار کوتاہیاں، ہزار خامیاں، ہزار نقائص ہیں، میرے حساب سے، میری طرف سے استغفر اللہ، اللہ نام سے استغفار کرتا ہوں، ان کوتاہیوں کو دور فرما دیجیے. استغفار کا ہوتا ہی یہ ہے کہ اللہ تبارک و تعالیٰ ان کوتاہیوں کا پردہ ڈال دیں، ان کوتاہیوں کو دبا دے دیں اور عمل کے اوپر ثواب عطا فرما دیں. تو نہ تو تکبر میں مبتلا ہو انسان کہ میں ذکر کر رہا ہوں کہ جن سے کوئی نہ آواز آتی ہے، نہ کوئی روشنی نظر آتی ہے، نہ کوئی گریہ تاری ہوتا ہے، نہ کوئی کیفیت تاری ہوتی ہے، یہ دل میں آدمی کا خیال پیدا ہو جاتا ہے، تو یہ بھی شیطان کا روکا ہے. اللہ، ایک بڑا رومی رب اللہ فرماتے ہیں کہ ایک صاحب تھے، وہ اللہ تبارک و تعالیٰ کو سے دعائیں کیا کرتے تھے، اللہ تعالیٰ کو پکارتے تھے، ذکر کرتے تھے. تو بہت دن ہو گئے کرتے 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 دل میں خیال آیا کہ اللہ اتنے دنوں سے آپ کو پکار رہا ہوں، اتنے دنوں سے آپ کو یاد کرتا ہوں، آپ سے مانگتا ہوں، اتنے دن سے مانگ رہا ہوں، کوئی جواب ہی نہیں آتا. کبھی تو آپ کو جواب دے دیجیے، یہاں میرے بندے تو نے مانگا تو میں تجھے دوں گا. تو کبھی تو جواب آ جائے کوئی. تو اللہ تبارک و تعالیٰ کی طرف سے الہام ہوا. الہام یہ ہوا کہ ارے نادان، جب ایک عبادت کرنے کے بعد تجھے دوبارہ اس عبادت کی توفیق ہو جاتی ہے تو وہ توفیق ہی ہماری طرف سے جواب ہے تیری پکار. گفت آ اللہ ہے تو لبیک ماں، مولانا فرماتے ہیں، مولانا رومی رحمۃ اللہ علیہ فرماتے ہیں، گفت آ اللہ ہے تو لبیک ماں. تو نے جب اللہ کہہ کر پکارا اور اللہ سے نام کہنے کی تجھے توفیق ہوئی، یہی ہمارا جواب ہے. اگر اگر ہم نے قبول نہ کیا ہوتا تو دوبارہ تجھے اپنا نام کہنے کی توفیق نہ دیتے. گفت آ اللہ ہے تو لبیک ماں. تو کہے گا کیا جواب چاہیے سوائے اس کے اسی کام کرنے کا کارن تجھے لگایا رہا. تو کبھی یہ دھیان نہ آنا چاہیے، کبھی اس دھوکے میں نہیں آنا چاہیے. اور اللہ تبارک و تعالی جہاں قبول ہونے کی امید رکھنی چاہیے. اپنی غلطیوں کے باوجود، کوتاہیوں کے باوجود، ہر طرح کی خامیوں کے باوجود امید یہی رکھو اللہ تبارک و تعالیٰ سے کہ انشاءاللہ بارک تعالیٰ نے جب اس توفیق دی ہے تو قبول بھی فرمائیں گے. امید رکھو اللہ سے. اور میں اگر قبول نہ بھی ہوگی تو اور کہیں چلے جاؤ گے، کہیں اور چلے جاؤ گے تو وہ تو جانا تو وہی ہے، ڈر تو وہی ہے. مولانا نے جو واقعہ لکھا ہے دوسرا مان رومی رحمۃ اللہ علیہ وسلم سبھی میں فرماتے ہیں کہ ایک بزرگ تھے، وہ روزانہ تعجب کے لیے اٹھا کرتے تھے، وضو کرتے اور نفلے پڑھتے اور تعجب پر رات گزارتے. ایک دن جب اٹھے تو وضو کر رہے تھے، آواز آئی کہ نہ تیری وضو قبول ہے، نہ تیری نماز قبول ہے، نہ تیری تعجب قبول ہے، نہ تیرا کوئی عبادت تیری قبول ہے. آواز آئی. انہوں نے آواز سنی اور وضو جاری رکھا، وضو بھی کیا اور حسب معمول کھڑے ہو گئے نماز پڑھ. اسی طرح نماز پڑھی جیسے آپ دنوں میں پڑھا کرتے. شاگرد ساتھ تھا، مرید تھا، اس نے پوچھا کہ حضرت آپ کو آواز آئی، اللہ تعالی نے کہہ دیا کہ نہ تیرے وضو قبول کرے، نہ نماز قبول کرے، نفل قبول. تو پھر اب کیا ہے کہ یہ محنت کر رہے ہیں؟ تو اس کے جواب میں نے کہا کہ بھائی قبول ہو یا نہ ہو، اگر کوئی اور در ہو تو وہاں چلا جاؤ، کوئی اور دروازہ ہو تو اس کو چھوڑ کر کہیں اور چلا جاؤ، اور تو کوئی دروازہ ہے نہیں. وہ قبول کرے یا نہ کرے، مجھے پیشانی تو اسی دروازے پر رگڑ دے. ہر حال قبول ہو کہ نہ ہو، پھر بھی ایک رحمت ہے، وہ سجدہ جس کو تیرے آستاں سے نسبت ہے. تو اس لیے مجھے تو وہی جانا ہے. جب یہ جواب کیا مرید کو تو دوبارہ آواز آئی کہ تیرا وضو بھی قبول ہے، تیری نماز بھی قبول ہے، تیری نفلے بھی قبول ہے، تیری ساری عبادت بھی قبول ہے. اس کا کرتے ہنر نے سر جو جزوا بنا ہے جگر نے سر، قبول اس کا کرتے ہنر نے سر. اگر سے تمہارے پاس کو ہنر ہنر تو کوئی ہے نہیں، لیکن سر بھی تیری یہ سب چیزیں قبول ہیں کہ جزوا بنا ہے جگر نے سر، کہ ہمارے سوا تیری کوئی اور پناہ نہیں. یہ آزمائش تھی، یہ آواز تو آئی لگائی گئی تھی، یہ آزمائش تھی کہ اس کے جواب میں بندہ کیا کرتا ہے. बंदे ने आसमान पर पूरा उतर लिया और उसने कहा यदि अगर कोई और डर हो तो चला जाऊ, और तो कोई डर है नहीं, लिहाजा क्या कोई तो मैं। तो खुलासा अर्ज करने का यह है कि ये किसी के प्यार लज्जतों और रोशनियों, जो कहते हैं रोशनी नजर आती है वो कहता है दिल चलने लगता है, वो कहता है वो कामत शरीफ नजर आने लगता है वगैरह वगैरह, ये सब इनकी कोई ये इनमें से कोई चीज मखसूस नहीं है। मखसूस अल्लाह का जिक्र है, मखसूस अल्लाह की इबादत है, मजा आए तो ना आए तो, बल्कि सारी जिंदगी अपना आए अल्लाह की इबादत में, नमाज में, रोजे में और तरावी में और जिक्र में सारी उम्र लुप्त ना आए तो कोई हब्बा बराबर घाटा नहीं अगर लगे रहे हो तो, क्योंकि हमल जो काम मखसूस था वो करते रहे, जर्रा बराबर घाटा नहीं। बल्कि हमारे आदत माना शिव साहब गोई रमजाल फरमाते हैं, मैं मुबारकबाद देता हूँ उस शख्स को, सुनो, मैं मुबारकबाद देता हूँ उस शख्स को जो जिसको सारी जिंदगी नमाज में लुत्फ ना आया फिर भी पढ़ता रहा, सारी जिंदगी नमाज में लुत्फ ना आया फिर भी पढ़ता रहा, मैं मुबारकबाद देता हूँ। क्यों? इसलिए कि अब तो पढ़ता रहा है सिवाय अल्लाह के और कुछ मकसूद नहीं था। अगर मजा आ रहा होता तो कहने वाले कहते कि भाई मजा मजे की खातिर पढ़ रहा है, लुत्फ की खातिर पढ़ रहा है, और फिर खालिद ने जो मजा नहीं आया तो उसने जो नमाज पढ़ी वो तो खालिदतन अल्लाह ही के लिए पढ़ी, लिहाजा मुबारकबाद का मुस्तहिक है वो। और हमारे हजरत फरमाते हैं कि बाबात जो जिक्र में इबादतों में अगर लुत्फ न आए और लुत्फ न आने के बजाय मुशक्कत मालूम हो, दिल उलझे जैसा मैंने वो कह रहा था, फिर भी आखिर करता रहे, डबल सवाब है, डबल सवाब। अगर मजा आ रहा होता उतना सवाब न मिलता जितना मजा ना आने की सूरत में मिल रहा है। क्यों? इसलिए कि एक इबादत का सवाब और एक मशक्कत का सवाब, जो मशक्कत हो रही है उसका सवाब। और तरीर इसकी यह है कि हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि एक शख्स वह जो कुरान करीम अटक अटक कर पढ़ता है, पूरी तरह पढ़ा नहीं जाता उससे, रवा नहीं, अटक अटक पढ़ता, जो अटक अटक कर पढ़ता है उसको कुरान करीम की तिलावत का दोहरा सवाब मिलता है। एक कुरान की तिलावत का, दूसरे अटकने की जो मशक्कत है उसको बर्दाश्त करने का। लिहाजा इससे ये इस फिक्र में ना पढ़ो कभी कि मजा आ रहा है कि नहीं आ रहा। बस जैसा मैंने अर्ज किया था कि जो वक्त मुकर्रर किया है जिस किसी जिक्र का, उस वक्त को उस काम में खर्च कर लो, दिल लगे या ना लगे, जब भी आप तारी हो या ना हो उस वक्त को उस काम पर लगा दो। बस जब ये करते रहोगे तो इंशाअल्लाह अल्लाह तबारक व तआला की तरफ से करम हो जाएगा, अल्लाह ताला की तरफ से फजल हो जाएगा। वक्त रात मुस्तकी में दिल कशे गुमराह, अल्लाह ताला मुझे आपको सबको صلى الله تعالى على